അൽഹംദുലില്ലാഹി റബ്ബിൽ ആലമീൻ വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയ്യം വ ആദമു ബൈനൽ മായി വത്തീൻ വ അലാ ആലിഹി വ അസ്ഹാബിഹി അജ്മഈൻ അമ്മാ ബഅദ് ഫഔസു ബില്ലാഹി മിനശ് ശൈത്വാനിർ റജീം ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം ഇന്നല്ലാഹു വ മലായികതഹു യുസല്ലൂന അലന്‍ നബി يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم आज हमारी इस रूहानी تربیتی نشست کا عنوان ہے ولی کی پہچان. آپ جانتے ہیں کہ اس زمانے میں جعلی اور نقلی چیزیں بہت زیادہ نکل آئی جس کو پہچاننا مشکل ہے. جس طرح ہر شعبے میں تنزلی آئی اور اصلی اور نقلی چیزیں سامنے آئیں, اسی طرح راہ طریقت میں بھی بہت سے ایسے لوگ صوفیت کا لبادہ اوڑھ کر داخل ہو گئے کہ جن کا طریقت سے یا تصوف سے دور کا بھی واسطہ نہیں. یعنی اگر یہ کہا جائے کہ وہ تصوف کی تے سے بھی واقف نہیں تو بیجا نہیں ہوگا. عام لوگ, سیدھے سادے لوگ, ان کا لباس دیکھ کر, ان کی باتیں سن کر یہ سمجھ بیٹھے کہ واقعی یہی اللہ کا کوئی ولی ہے. کسی نے شعبدے بازی دکھائی اور اس کے ذریعے اپنی کرامات کو ظاہر کرنا شروع کیا کہ یہ ہماری کرامتیں ہیں. کسی نے ہیپنیٹائزم کے ذریعے کام کیا, کسی نے کسی طریقے سے, غرض یہ کہ طریقت سے, روحانیت سے ان کا کوئی تعلق نہیں, لیکن عوام کو گمراہ کرنے کے لیے انہوں نے یہ طریقے اختیار کیے اور عوام گمراہ ہوئی. اسی لیے ہم اہل طریقت, اہل محبت ہیں, تو ہمیں یہ چاہیے کہ ہم اس چیز کو سمجھیں, دیکھیں کہ کون صحیح ہے اور کون غلط, اور ولی کی پہچان کیا ہے. سب سے بڑی پہچان یہ ہے کہ وہ شریعت کا پابند ہو. اگر آپ کسی کو دیکھیں, بزرگان دین کا قول ہے کہ کوئی شخص ہوا پر اڑتا ہو, پانی پر چلتا ہو, لیکن شریعت کے خلاف ہو تو سمجھ لو کہ یہ پکا شیطان. اس کو اڑتے ہوئے دیکھ کر اس سے متاثر نہ ہو, اس کو پانی پر چلتے ہوئے دیکھ کر متاثر نہ ہو. شیطان یہ سب کچھ کر سکتا ہے, شیطانیت بہت آگے ہے. اس لیے سب سے پہلی چیز شریعت. اگر آپ کسی کو دیکھیں کہ وہ شریعت کے خلاف عمل کر رہا ہے تو کتنی ہی کرامتیں اس سے ظاہر ہو جائیں, کتنی ہی چیزیں آپ دیکھیں, کبھی اس سے متاثر نہ ہو. پہلی چیز شریعت. بزرگان دین اولیاء کاملین کی نے ایک کسوٹی ہمیں دے دی. شروع سے لے کر آخر تک جتنے بزرگان دین اولیاء کاملین ہیں, کسی نے ایسا نہیں کیا کہ شریعت کو پسے پوچھ ڈال دیا ہو اور طریقت کو لے کر چل رہے ہیں. بلکہ بزرگان دین نے یہ فرمایا کہ شریعت ایک چراغ ہے جو راستہ دکھاتی, اس پر چلنا طریقت ہے, منزل کا پتہ معلوم ہونا معرفت ہے, اور منزل پر پہنچ جانا یہ حقیقت ہے. لیکن آج آپ یہ دیکھیں کہ جس کو دیکھا کہ اس نے گلے میں رومال ڈال لیا, سر پر ایک صافہ باندھ لیا اور وہ بزرگوں کا لباس اختیار کر لیا, لوگ اس کے پیچھے چل پڑے. نہ اس کا حسب نسب دیکھا, نہ اس کا بیک گراؤنڈ دیکھا, نہ اس کا عمل دیکھا, کوئی چیز نہیں دیکھی. کہا یہی سب سے بڑا ولی ہے. اگر دیکھا جائے تو یہ رہبر کے روپ میں رہزن ہے. ایک ہوتا ہے نا رہبر, راستہ دکھانے والا, اور رہزن ڈاکو, ڈاکہ مارنے والا. तो रहबर वो है जो शरीयत और तरीकत का पाबंद हो, और रहजन वो है जो शरीयत को पीछे छोड़कर तरीकत को लेकर चले। वो ईमान पर डाका डालता है, अकाइद पर डाका डालता है और गुमराह कर देता। और सीधे साधे लोग, भोले वाले लोग गुमराह हो जाते। तो इसलिए इस चीज़ को हमें पेशे नज़र रखना चाहिए। अब सबसे पहली चीज़ जो वली की अलामत है और जो रहबर होने की अलामत है, सबसे पहली चीज़ शरीयत की पाबंदी। अगर आप किसी को देखें कि शरीयत के ख़िलाफ़ अमल कर रहा है, आप समझ लें कि कभी भी वो अल्लाह का वली नहीं हो सकता। जितने बुज़ुर्गान दीन औलिया कामिलीन हैं, किसी ने ऐसा नहीं, नमाज़ों की पाबंदी नहीं है, सिगरेट पी जा रही है, गलत किस्म की बातें हो रही हैं और लोग उसके पीछे चल रहे हैं कि ये अल्लाह का वली कैसे हो सकता। दूसरी चीज़, नबी पाक अलैहिस्सलाम ने सहाबा से फरमाया, हल उनब्बिउकुम बिखियारिकुम, क्या मैं तुम्हें ना बताऊं कि तुम में बेहतरीन लोग कौन हैं। सहाबा ने कहा, नाम या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ज़रूर बताइए हम में बेहतरीन लोग कौन है। सरकार ने फरमाया, खियारुकुमुल्लज़ीना इज़ा रुऊ ज़िक्रल्लाह, तुम में बेहतरीन लोग वो हैं कि उनके चेहरों को देखो तो अल्लाह याद आए। ये वली की पहचान कि जब उसके चेहरे को देखोगे तो अल्लाह याद आएगा, शैतान खुद ब खुद दूर हो जाएगा, रहमान करीब हो जाएगा, रहमतों बरकतों का नुज़ूल होगा। तो एक पहली पहचान अलामत जो हमने बताई, शरीयत की पाबंदी, इस्तेकामत के साथ अमल। दूसरी हदीस शरीफ में आई कि जब चेहरे को देखो तो अल्लाह याद आए। तीसरी, जब उसकी सोहबत में बैठो तो दुनिया भूल जाओ, यानी दुनिया आपके जहन से निकल जाए, दीन ही दीन आपके पास रहे, शैतान दूर हो जाए। वली की सोहबत में जब इंसान बैठता है तो शैतान खुद ब खुद दूर हो जाता, उसके ख्यालात पाकीज़ा होते हैं, उसकी आदात अतवार आमाल अफ़ाल किरदार ये सब दुरुस्त हो जाता है और सब पाकीज़ा हो जाता है। फिर उसकी निगाह भी पाकीज़ा होती है, फिर उसकी ज़बान भी पाकीज़ा होती है, फिर उसकी समाअत भी पाकीज़ा होती है, और जिस मकाम की तरफ चलकर वो जाता है वो भी पाकीज़ा होता है, यानी गलत मकाम की तरफ वो जा ही नहीं सकता। कल्ब और निगाह पाक हो जाए तो फिर समझो कि इंसान खालिक हकीकी की मारिफत हासिल कर सकता। आजकल आप देखें बहुत से ऐसे लोग नज़र आए कि जब इनके पास आप बैठे तो जो कुछ आप पढ़ रहे होते हैं वो भी गायब हो जाते। जो आजकल के लोग इस तरह घूम रहे, आओ हमारे पास आकर बैठो, आओ हमारे हाथ पे बैत करो, आओ हमसे रहनुमाई हासिल करो, लेकिन जब वहाँ जाकर बैठे कहा तुम क्या पढ़ते हो, कहा हम ये पढ़ते हैं ये पढ़ते हैं, सुबह ये, फजर के बाद ये, जहर के बाद ये, असर के बाद, कहा ये सब ख़त्म, ज़रूरत ही नहीं है, सिर्फ एक तस्बीह दुरूद की पढ़ लो बस ख़त्म। कितने लोग ऐसे जो पढ़ने वाले थे, जो राह सलूक तय कर रहे थे और इन जाली सूफियों के पास गए, उन्होंने सब छोड़ा दी। और याद रखो, छुड़ाना तो शैतान का काम, पढ़वाना जो है ये कमाल की बात, जिसने आपसे पढ़वा दिया ये तो आपके शेख का कमाल है कि उसने पढ़वा दिया, और जिसने छुड़ा दिया ये कोई कमाल की बात थोड़ी है, ये तो शैतान का अमल है। शैतान तो नमाज भी छुड़ा दे तो वज़ाइफ तो कोई हकीकत ही नहीं रहती। अक्सर वाकयात ऐसे मुशाहदे में आए कि जो लोग यहाँ आने वाले दीगर लोगों के पास गए, इल्ला माशाल्लाह सारे एक जैसे नहीं लेकिन अक्सरियत ऐसी, उन्होंने कहा क्या पढ़ते हो, कहा ये पढ़ते, कहा नहीं सब छोड़ दो, और जब सब छोड़ दिया तो ऊपर से नीचे की तरफ आ। और याद रखिए, नीचे से ऊपर जाना बड़ा मुश्किल है, ऊपर से नीचे आना बहुत आसान। आप किसी बिल्डिंग पर जाएं तो सीढ़ियों के ज़रिए जाएंगे, लिफ्ट के ज़रिए जाएंगे, थोड़ा सा टाइम लगेगा ना, और कोई ऊपर से धक्का दे दे तब टाइम लगेगा, एक सेकेंड में नीचे, एक सेकंड में नीचे, कोई टाइम नहीं लगेगा। तो तरीक़त की मनाजिल तय करने में टाइम लगता है, इबादत करे, रियाजत करे, मुजाहिदा करे, वज़ाइफ पढ़े, चिल्ला कशी करे, फिर जहाँ के किसी मकाम पर पहुँचा। और शैतान ने वहाँ जाकर बहकाया, टांग खींची, एक मिनट में नीचे, 10 साल की इबादत जाया हो गई, 20 साल की इबादत जाया हो गई, 50 साल की इबादत जाया हो गई, ऐसा खतरनाक दुश्मन। अरे गौसे आजम के सर पे नूर की चादर तन गई, आवाज आई अब्दुल कादर तुम पे नमाज माफ हो गई, हर हराम चीज हमने तुम पर हलाल कर दी। कोई और होता तो बड़ा खुश होता, लेकिन वो तो गौसे आजम थे। फरमाया ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलीयिल अज़ीम, वो नूर की चादर हट गई, शैतान मकरूह सूरत में आ गया और कहता अब्दुल कादर तेरे इल्म ने तुझे बचा लिया वरना मैं गुमराह कर देता। फरमाए मेरे इल्म ने नहीं बचाया, मेरे खुदा के फजल ने बचाया। और गौस ने यह बता दिया कि हिदायत पर रहने के लिए इल्म काफी नहीं है, अल्लाह का फजल भी जरूरी, वरना शैतान ही क्यों गुमराह होता। सबसे बड़ा आलिम तो यही था, टीचर ऑफ एंजिल, फरिश्तों को पढ़ाने वाला, जो फरिश्तों को पढ़ाए कितना इल्म होगा उसका। जब वो गुमराह हो सकता है तो ये इंसानों को पढ़ाने वाले गुमराह नहीं हो सकते, हो सकते हैं। इसीलिए रहबर की ज़रूरत है, रहनुमा की ज़रूरत है, शेख तरीक़त की ज़रूरत है, ताकि वो तरीक़त के नशेब व फराज से आगाह करे कि इस मकाम पर आकर शैतान तुम्हें बहकाएगा और इस तरह तुम बचकर निकल जाओ। एक आम सी बात है, जिस रास्ते से आप गुजरे हों आपको पता है ना कहाँ गड़ा है, कहाँ पर साफ सड़क है, कहाँ मेनहोल खुला है, कहाँ क्या है, आप जानते हैं। तो अगर किसी को रास्ता बताएंगे देखो सीधे आना, लेकिन दाएं तरफ एक गटर है जो खुला हुआ, उससे बच के निकलना, और आगे आओगे तो बाएं तरफ एक गहरा गड़ा है उससे बच के गुजरना। मैं गुजर चुका हूं, गुजरने वाले से पूछने में यह आसानी है, वो गुजर चुका है वो बता देगा, और जो नहीं गुजरा वो कैसे बताएगा। बेखबरी में आप गुजर रहे हैं और चले गए अंदर तो क्या हुआ, नुकसान हो गया, हो सकता है जिंदगी से हाथ धो बैठे। तो हम जो किसी के हाथ पे बैत हो रहे हैं उसके पीछे चल रहे हैं इसीलिए कि वो इस राह से गुजर चुका है, वो हमें भी गुजार दे, वो सारे नशेब व फराज से वाकिफ है कहां शैतान अपने फितना सामानियों के साथ हमला करता है और बड़े तरीके से हमला करता है। एक बुजुर्ग एक मस्जिद के पास से गुजरे, देखा शैतान मस्जिद में दाखिल हो रहा, पकड़ लिया। अरे तू क्यों मस्जिद में जा रहा है, तेरा क्या काम, तू तो लोगों को रोकता है। कहा हजरत बात यह है कि एक नया नया नमाजी है, मैंने उसको नफिल का शौक दिलाया, आज मैं सारी रात उससे नफिल पढ़वाऊं और जब ऐन फजर का वक्त होगा उसको सुला दूं। तो जब फर्ज निकल गई नमाज कजा हो जाएगी ना, रात की इबादत खुद ब खुद जाया हो जाएगी। जैसा इंसान देखता है वैसा ही अमल करता है, उसी तरीके से बहकाता। किसी को पैसे का लालच, किसी को ओहदे का लालच, किसी को मनसब का लालच, किसी को अपनी शोहरत का लालच, मुख्तलिफ तरीके से बहकाता है और इंसान को गुमराह कर देता। तो इसलिए हम इन जानने वालों के पीछे चल रहे हैं कि वो हमारी रहनुमाई कर रहे हैं कि कहाँ कहाँ तुम्हें बहकाएगा, कहाँ कहाँ तुम पर हमला करे। तो वली की सोबत में बैठने से शैतान खुद ब खुद दूर हो जाता, रहमान की रहमत उसे अपनी आगोश में ले लेती, उसकी रहमतें बरकतें उस बैठने वाले को, वली की सोबत में बैठने वाले को हासिल होती। उसका जहन पाक होता है, उसकी निगाह पाक होती है, उसका दिल पाक होता है, और जब कल्ब और निगाह पाक हो जाए तो फिर आप समझ लें कि दुनिया में भी कामयाब, आखिरत में भी कामयाब। तो दो चीज़ें हो गई, अब आप याद रखिएगा, आखिर में मैं फिर पूछ लूँगा, पता चल जाएगा कि कौन गौर से सुन रहा है और कौन नहीं सुन रहा। पहली अलामत क्या, शरीयत पे इस्तेकामत। दूसरी, जब उसके चेहरे को देखो तो अल्लाह याद आ जाए। तीसरी, उसकी सोबत में बैठो तो दीन ही दीन हो, दुनिया दूर हो जाए, शैतानी ख्यालात खुद ब खुद निकल जाए। तीन हो गई। चौथी एक चीज है फिरासत। फिरासत, वली की फिरासत जो है, फिरासत ईमानी, वो अपनी फिरासत से, फिरासत एक कैफियत का नाम जो कल्ब पर तारी होती है और अल्लाह ताला की तरफ से अता की जाती है। जिसका ईमान जितना कवी होगा उसकी फिरासत उतनी ही कवी होगी। बात समझ में आई, जिसका ईमान जितना कवी होगा, मुस्तहकम होगा, उसकी फिरासत वो कैफियत उतनी कवी होगी। حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ ایک خواب دیکھتے ہیں، آپ نے خواب میں دیکھا کہ نبی پاک علیہ الصلوۃ والسلام فجر کی نماز پڑھا رہے، اٹھے بیدار ہوئے، یعنی خواب میں ہی دیکھ رہے ہیں کہ میں اٹھا مسجد نبوی میں گیا، دیکھا کہ جماعت کھڑی ہو رہی، جلدی سے نیت باندھ کے شامل ہو، سرکار دو عالم علیہ الصلوۃ والسلام نے نماز پڑھائی، اور نماز پڑھانے کے بعد اپنی جگہ رونق افروز رہے، یعنی اٹھ کر نہیں گئے، جیسے امام ادھر مڑ کے بیٹھ جاتا ہے، اتنی دیر میں کوئی آدمی کھجور کا ٹوکرا لے کر آیا، سرکار نے کھجوریں بانٹنا شروع کی، ایک صحابی کو دی، دوسرے کو دی، تیسرے کو دی، حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ آگے بڑھے، سرکار مجھے بھی، ان کو بھی دے دی، وہ کہتے ہیں کہ میں نے فوراً کھا لی، اور جب کھجور کھا لی تو بہت مزہ آیا، مزیدار کھجور تھی، میں نے دل میں سوچا کہ سرکار ایک اور دے دیتے، اتنی مزیدار کھجور میٹھی ایک اور مجھے مل جائے، میں سوچ ہی رہا تھا کہ آنکھ کھل گئی، یعنی یہ ساری کیفیت جو ہے خواب کی، اب جب آنکھ کھلی تو عین اس وقت کے فجر کی نماز کا وقت تھا، فوراً وضو کیا اور مسجد نبوی میں گئے تو سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ مصلی امامت پر، ان کا دور تھا، فاروق اعظم رضی اللہ تعالیٰ یہ جلدی سے شامل ہو گئے، یعنی اب جو کیفیت ہے یہ بیداری کی ہے، اور پہلے جو سرکار کو دیکھا تھا وہ خواب میں، نماز پڑھی، نماز ہو گئی، بالکل اسی طرح فاروق اعظم رضی اللہ تعالیٰ عنہ اس طرف چہرہ کر کے بیٹھ گئی جیسے انہوں نے خواب میں حضور علیہ الصلاۃ والسلام کو دیکھا، اور اسی طرح ایک آدمی کھجور کا ٹوکرا لیا، اب امیر المومنین سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے کھجوریں تقسیم کی، ایک کو دی، دوسرے کو دی، تیسرے کو دی، حضرت علی آگے بڑھے، یا امیر المومنین مجھے، ان کو بھی دے دی، اور انہوں نے اسی وقت کھا لی، اور بہت مزہ آیا، بہت میٹھی کھجور تھی، تو انہوں نے عرض کی یا امیر المومنین ایک اور مجھے دے دیں، ایک اور کھجور مجھے دے دیں، اب سنو فاروق اعظم کا جواب، جب حضرت علی شیر خدا رضی اللہ تعالیٰ نے عرض کی یا امیر المومنین ایک اور دے دیں، تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے فرمایا علی اگر خواب میں سرکار تمہیں دوسری دے دیتے تو میں بھی دے دیتا، اگر خواب میں تمہیں دوسری دے دیتے تو میں بھی دے دیتا، حضرت علی حیران، خواب تو میں نے بیان کیا نہیں، ان کو کیسے پتہ چلا، وہ خواب جب تک بیان نہ کیا جائے تو کیسے اس کی تعبیر ملے یا کیسے پتہ چلے، آپ مجھے نہیں بتائیں گے تو مجھے کیسے پتا، اور میں خواب دیکھوں آپ کو نہ بتاؤں آپ کو کیسے پتا، حضرت علی نے خواب دیکھا، مسجد میں آئے، نماز پڑھی، اور جو خواب میں دیکھا وہی ہوا، فرق یہ تھا کہ وہاں حضور علیہ الصلوۃ والسلام تھے، یہاں ان کے جانشین فاروق اعظم تھے، جب دوسری کھجور مانگی کہا علی اگر خواب میں سرکار تمہیں دوسری دے دیتے تو میں بھی دے دیتا، اب یہ حیران ہوئے، یا امیر المومنین آپ کو کیسے پتا چلا، میں نے تو خواب بیان ہی نہیں کیا، کہا تم نے آقا کا ارشاد نہیں سنا، فرمایا میرے آقا صلی اللہ علیہ وسلم نے اتقوا فراسۃ المؤمن فانہ ینظر بنور اللہ، مومن کی فراست سے ڈرو اس لیے کہ وہ اللہ کے نور سے دیکھتا، یہ تو سرکار کا ارشاد ہے، مومن کی فراست سے ڈرو وہ اللہ کے نور سے دیکھتا، جو دل میں ہے وہ سمجھ لیتا ہے، خواب کی بات سمجھ لیتا ہے، بیان نہ کی گئی بات وہ بھی سمجھ لیتا، تو یہ ہے فراست ایمانی۔ قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف اشفیع الجیلانی نور اللہ مرقد، ہمارے دادا پیر آرام فرما، کلکتے میں مجمع ہے مریدین کا، حضرت بیٹھے ہیں، ایک مریض آیا یا مرید تھا کوئی بھی تھا، کہا حضور مجھے بواسیر ہے اس کا کوئی نسخہ بتا دیجیے، حضرت حکمت بھی فرماتے تھے، کہا لکھو، کاغذ قلم اٹھاؤ لکھو میں بتا رہا ہوں، اس نے لکھنا شروع کیا، پیچھے ایک مرید بیٹھے تھے انہوں نے سوچا میں بھی لکھ لوں، پیچھے بیٹھے ہیں آگے نہیں، انہوں نے قلم نکال کے لکھنا شروع کیا، حضرت نے فوراً فرمایا فقیر کا حکم صرف آگے والے کے لیے ہے، پیچھے کوئی لکھنے کی کوشش نہ کرے، چہرہ ادھر ہے دیکھ ادھر رہے، اتقوا فراسۃ المومن، مومن کی فراست سے ڈرو اللہ کے نور سے دیکھتا، ہمارا چہرہ جدھر ہو ہم وہی دیکھتے ہیں، اللہ کا ولی جیسے آگے دیکھتا ہے ایسے پیچھے بھی دیکھتا، تو یہ ہے فراست۔ जिसका ईमान जितना कवी है, जो जितनी इबादत करे, रियाजत करे, तकवा परहेजगारी इख्तियार करे, अल्लाह तबारक व ताला उसे ये फिरासत अता फरमाता और वो उसके नूर से देखता है। ये ज़ाहिरी नूर है, ये जितनी लाइटें हैं ये सब ज़ाहिरी है ना, और ये इंसान की बनाई हुई हैं। रोशनी, रोशनी के माना नूर, नूर, इस नूर में हम क्या क्या देखते हैं। तो जब इस नूर में हम सब कुछ देखते हैं तो जो अल्लाह के नूर से देखता हो वो क्या क्या देखता हो। इसलिए तो कौसे आदम ने फरमाया था, नजर तो इला बिलादिल्लाह जमान कखर दलतिन अला हुक्म इत्तिसाली, मैं पूरी कायनात को अपनी हथेली पर ऐसे देखता हूं जैसे राई का दाना। अच्छा, कौसे आदम ने कब फरमाया? आज फरमाया, 2-3 साल पहले, कई 100 साल पहले। किसी ने इतराज किया? नहीं। हालांकि हैरत की बात थी, पूरी कायनात हथेली पर, ये तो बड़ा मुश्किल काम है और बजाहिर नामुमकिन काम है। इतनी बड़ी दुनिया, इतनी बड़ी कायनात, गौस फरमा रहे हथेली पे ऐसे देख रहा हूं जैसे राई का दाना। राई के दाने को हथेली पे रखो, हर तरफ से देख सकते हो। कहा, तुम राई के दाने को देखोगे, मैं पूरी कायनात को देखता हूं। आज साइंस ने मसला हल कर दिया। गूगल पे आप सर्च कर लें, सब कुछ देख लें। गूगल पे आप सर्च करें ना, आप अपना घर भी देख सकते। देखिए कहां पर है। अच्छा, आप गुलबहार आए तो फिर इसमें देखो, फिर फिरदौस कॉलोनी कहां है, तो फिर दरगाह अली अशरफिया कहां है, तो फिर मदरसा कहां है, सब नजर आ जाएगा ना। साइंस आज तहकीक करके बता रही है। गौसे आजम उस वक्त फरमा रहे हैं, उस वक्त फरमा रहे हैं, ये रूहानी टेक्नोलॉजी है, ये रूहानियत है, और रूहानियत मादियत से बुलंद है। लेकिन ये सब कैसे है? ये सैटेलाइट से है। मोबाइल जो है ना, इसका ताल्लुक भी सैटेलाइट से। दो आदमी बराबर बैठे हैं, ठीक है ना, एक दूसरे को फोन करे, कितनी देर में फोन होगा? 2-3 मिनट तो लगेंगे ना। लेकिन वो कैसे होगा? जब आपने फोन मिलाया वो सीधी ऊपर जाएगी कॉल, सेटेलाइट, वहां से फिर वो वापस फेंकेगा, फिर वो जिसके फोन पे किया है वहां आएगी। और अगर इस फोन करने वाले का ताल्लुक सेटेलाइट से नहीं है तो वापस आएगी नहीं, क्योंकि जब जाएगी नहीं तो आएगी कैसे? सेटेलाइट से है ना। तो ये सेटेलाइट जो अमेरिका ने या किसी ने भी इजाद किया और वहां छोड़ दिया, जितने मोबाइल फोन चल रहे हैं सब उसी से चल रहे हैं, जिसका ताल्लुक उससे। अब आप देखें ना, कहीं सिग्नल नहीं आते, फोन नहीं मिलता। फोन सही है, टेलीफोन सेट सही है, बैटरी भी चार्ज है, सिग्नल नहीं आ रहे, लाइन नहीं मिल रही, पहाड़ बीच में आ गया, पहाड़ आ गया नहीं, जैमर लगा दिए, खत्म, फोन काम नहीं कर रहा। जब तक सिग्नल पूरे नहीं होंगे कॉल नहीं मिलेगी, कॉल नहीं मिलेगी। ये तो आज है, 1400 साल पहले फारूक आजम मस्जिद नबवी में मिंबरे रसूल पर खड़े खुतबा दे रहे हैं और हजरत सारिया हजारों मील दूर नेहावंद के मकाम पर जंग लड़ रहे हैं। फारूक आजम की निगाह गई, देखा कि काफिर हमला करने वाले हैं। खुतबे के दौरान फरमाया, या सारियतुल जबल, या सारियतुल जबल, ऐ सारिया पहाड़, ऐ सारिया पहाड़। उनकी आवाज भी पहुंची। हजरत सारिया ने पीछे मुड़ के देखा, दुश्मन हमला करने वाले थे, इन्होंने पलट के हमला किया, फतह हो गई। खड़े कहाँ हैं? मस्जिद नबवी में मिंबर रसूल सल्लल्लाहु अलैहि वसल्लम पे फारूक आजम, और वो हजारों मील दूर नेहावंद के मकाम पर लड़ रहे हैं। कैसे देख लिया? स्काइप से। हाँ, रूहानी स्काइप थी, उससे फारूक आजम देख रहे हैं। आप तो लैपटॉप लेकर बैठे, फिर उसको लगाएं, फिर इंटरनेट से रब्ता हो, फिर कहीं जाके स्काइप देखेंगे। फारूक आजम की निगाह ही स्काइप थी, वैसे ही देख रहे। क्यों? इसलिए कि पूरा पावर हाउस तो मदीने में ही था, सारी रोशनी तो वहीं से मिल रही थी, सारा करंट तो वहीं से मिल रहा था, फिर जरूरत क्या थी? कहने का मतलब यह है कि जिसका सैटेलाइट से राबता है वो हर जगह देख सकता है। तो गौसे आजम ने जब फरमाया, मैं पूरी कायनात को हथेली पे देखता हूं जैसे कि राई का दाना, तुम राई के दाने को देखोगे, मैं पूरी कायनात को देखता हूं। कैसे देखा? उस वक्त तो सैटेलाइट ही नहीं था, अमरीका ही नहीं था, सैटेलाइट, इंटरनेट, गूगल, किसी का वजूद ही नहीं, कुछ नहीं। हां, एक सैटेलाइट था जो मदीने तैयबा में था और वहां से रूहानी शुआएं चल रही थी। वो रूहानी शुआएं बगदाद पहुंची और बगदाद वाले ने उन शुआओं के जरिए पूरी कायनात को देख ली। आज भी वो सैटेलाइट मदीने तैयबा में मौजूद है, और वहां से वो शुआएं बगदाद, फिर वहां से अजमेर, फिर कचौचा, फिर सरहंद, फिर लाहौर, फिर बागपट्टन, ये सब जगह रूहानी शुआएं चल रही हैं। जहां जहां ये बुजुर्गान दीन मौजूद हैं, सब उसी सैटेलाइट से पूरी कायनात को देख रहे हैं। ये है वली की शान। इत्तकू फिरासतन मुमिन فَإِنَّهُ يَنْظُرُ بِنُورِ اللَّهِ, مومن کی فراست سے ڈرو, اللہ کے نور سے دیکھتا۔ تو یہ ولی کی پہچان, اس کی علامات, چار چیزیں ہم نے بیان کی۔ پہچاننا بڑا مشکل ہے ولی کو, کیوں؟ وہ کہتا ہی نہیں میں ولی ہوں۔ نبی کو پہچاننا آسان ہے, ولی کو پہچاننا مشکل۔ کیوں؟ نبی خود کہتا ہے میں اللہ کا نبی ہوں, مجھے مانو۔ آپ دیکھ لیں, حضرت آدم سے لے کر حضور علیہ الصلوۃ والسلام تک جتنے نبی آئے, سب نے ببانگ دہل اپنی رسالت اور نبوت کا اقرار کیا اور لوگوں سے کروایا, کلمہ پڑھوایا, لا الہ الا اللہ آدم و صفی اللہ, لا الہ الا اللہ نوح نجی اللہ, لا الہ الا اللہ ابراہیم خلیل اللہ, لا الہ الا اللہ اسماعیل ذبیح اللہ, لا الہ الا اللہ موسیٰ کلیم اللہ, لا الہ الا اللہ عیسیٰ روح اللہ, اور جب سرکار تشریف لائے فرمایا لا الہ الا اللہ محمد الرسول اللہ۔ ہر نبی نے اپنا کلمہ پڑھوایا, اور اپنی نبوت و رسالت کے ثبوت میں دلیل پیش کی, معجزہ۔ ایک ہوتا ہے نا دعویٰ, اور ایک ہوتے دلیل۔ جب آپ کوئی دعویٰ کریں گے, اس کو ثابت کرنے کے لیے دلیل دینی پڑے گی, یہ ایک فیکٹ ہے, ایک حقیقت۔ آپ کہتے ہیں میں انجینئر ہوں, دلیل لائیے۔ کہیں سے آپ کو سرٹیفکیٹ ملا, کسی انجینئرنگ یونیورسٹی میں آپ نے پاس کیا, لائیے دکھائیے دلیل۔ کہا میں ڈاکٹر ہوں, میڈیکل کی تعلیم آپ نے حاصل کی, دکھائیے سند۔ علاج کرنا آپ جانتے ہیں, دکھائیے۔ جو بھی دعویٰ کریں گے جس قسم کا, دلیل پیش کرنی پڑے۔ انہوں نے کہا میں نبی ہوں, لوگوں نے کہا دعویٰ ہے, دلیل کہاں ہے؟ اس کی دلیل میں اللہ تعالیٰ نے ان انبیاء اکرام علیہ السلام کو معجزات دیے۔ حضرت عیسیٰ علیہ السلام مٹی کا پرندہ بنا کے پھونک مارتے تھے, اڑ جاتا تھا, مردوں کو زندہ کرتے تھے۔ حضرت موسیٰ علیہ السلام کا عصا, جو لاٹھی, وہ معجزہ تھا۔ اور وہ ایسا عجیب و غریب معجزہ تھا کہ جب آپ تنہا ہوتے تھے تو وہ انسان بن کے آپ سے گفتگو کرتا تھا, جب دھوپ میں ہوتے تھے اس کو گاڑ دیا وہ درخت بن کے آپ پر سایہ کرتا تھا, جب اس کو پکڑ لیتے تھے تو پھر لاٹھی بن جاتا۔ اس سے بکریاں چراتے تھے, درختوں سے پتے جھاڑتے تھے, دیگر کام کرتے تھے, اور دیکھنے میں لاٹھی۔ جب فرعون کے دربار میں جادوگروں سے مقابلہ ہوا, جادوگروں نے رسیاں پھینکیں جو رسیاں سانپ بن گئیں, اور سب پھن اٹھا کر آئے, کوئی ادھر سے ادھر دوڑ رہا, ادھر سے ادھر۔ اہل دربار ڈر گئے, فرعون بھی ڈر گیا, کیا ہوا؟ اللہ نے فرمایا موسیٰ ڈرو نہیں, یہ اپنی لاٹھی پھینک دو, یہ جو عصا ہے پھینک دو۔ جیسے ہی آپ نے پھینکا, وہ ایک بہت بڑا اجدہا بن گیا, اس نے منہ پھاڑا اور جتنے بھی وہ سانپ تھے ان سب کو کھا گیا۔ اور جب کھا گیا فرمایا موسیٰ پکڑ لو, اس کو پکڑ لو۔ جیسے ہی پکڑا وہ پھر لاٹھی بن, معجزہ تھا۔ حضرت یوسف علیہ السلام کا چہرہ ہی معجزہ تھا, اتنا حسین و جمیل, خوبصورت۔ حضرت داؤد علیہ السلام کی آواز معجزہ, بہترین آواز, سریلی آواز اللہ نے ان کو عطا کی, کہ جب وہ زبور پڑھتے تھے تو درخت, پہاڑ, شجر, حجر, یہ سب وجد میں آ کر جھومنے لگتے, سب پر ایک کیفیت طاری ہو جاتی۔ حضرت داؤد علیہ السلام کی آواز معجزہ۔ حضرت موسیٰ علیہ السلام اپنا ہاتھ بغل میں دبا کر نکالتے تھے تو چاند کی طرح چمکتا تھا۔ 1,24,000 پیغمبر علیہ السلام یا کم و بیش اس دنیا میں آئے, اللہ نے جس کو بھی بھیجا کوئی نہ کوئی معجزہ دے کر بھیجا۔ کہ لوگ سوال کریں گے نا, آپ اللہ کے نبی ہیں, یہ تو دعویٰ ہے, دلیل کیا ہے؟ انبیاء تو معجزہ دکھاتے ہیں, معجزہ دکھائیے۔ تو کسی کی آواز معجزہ, کسی کا ہاتھ معجزہ, کسی کا ہاتھ معجزہ, کسی کی لاٹھی معجزہ, کسی کا چہرہ معجزہ, اور میرا رسول سر سے پیر تک معجزہ, سر سے پیر تک معجزہ۔ हुजूर की आंखें भी मौजज़ा हैं, हुजूर के कान भी मौजज़ा हैं, हुजूर की आवाज़ भी मौजज़ा है, हुजूर का चेहरा भी मौजज़ा है, हुजूर की ज़बान मुबारक भी मौजज़ा है, हुजूर के दस्त मुबारक भी मौजज़ा हैं, हुजूर के कदम मुबारक भी मौजज़ा। फारूक आज़म रज़ी अल्लाह ताला ने फरमाते हैं, जब सरकार चलते थे आहिस्ता चलते थे, आहिस्ता आहिस्ता कदम बढ़ाते, दौड़ते नहीं थे, लेकिन ऐसा महसूस होता था ज़मीन खुद ब खुद खींच रही, ज़मीन खुद सरकार के कदमों में आ रही। अच्छा, फारूक आज़म का कद लंबा था और हुजूर अलैहिस्सलाम का कद मुबारक दरमियाना था, ना बहुत ज़्यादा लंबा ना बहुत छोटा, दरमियाना कद। एक तो सरकार की शान ये थी, ऊंचे ऊंचे कदों वालों के साथ चलते थे या बैठते थे सबसे बुलंद ही नज़र आते, जिसको खुदा बुलंद करे उसे कौन पस कर सकता। और दूसरी बात, जिसका कद लंबा हो तो जाहिर है उसका कदम भी लंबा होगा। एक छोटे कद वाला चलेगा, दरमियाने कद वाला वो इधर पैर रखेगा, जिसका कद लंबा है वो और आगे रखेगा। फारूक आज़म रज़ी अल्लाह ताला अन्हु का कद लंबा था, जिस्म फरबा था, ताकतवर थे, लेकिन वो फारूक आज़म फरमाते हैं कि जब मैं हुजूर अलैहिस्सलाम के साथ चलता था तो सरकार आहिस्ता चल रहे होते थे, फिर भी मुझे दौड़ना पड़ता था। क्यों? ऐसा लगता था ज़मीन खींची चली आ रही, हुजूर के कदमों में ज़मीन खींच रही है, सरकार मेरे ऊपर कदम रखे, हुजूर मेरे ऊपर कदम। तो हुजूर तो सर से पैर तक मौजज़ा। तो बात यहाँ से निकली कि नबी कहता है मुझे मानो, मेरी नबुवत को मानो। नबी को कहने का हक है कि वो कहे मैं नबी हूँ, वली कभी नहीं कहता मैं वली हूँ। आप देख लें, गौसे आज़म से लेकर आज तक अपने पीर मुर्शिद तक आप देख लें, किसी ने कहा मैं वली हूँ मुझे मानो? नहीं, छुपाते रहे, ये झुकते रहे, खुदा इन्हें बुलंद करता रहा, ये अपने आप को छुपाते रहे, अल्लाह इन्हें जाहिर करता रहा। इन्होंने कहा हम कुछ नहीं, अल्लाह ने इन्हें सब कुछ बना दिया। वली की शान यही है, वो अपने आप को छुपाता है, अपनी विलायत को छुपाता है, अपनी करामत को छुपाता है। अगर वली चाहे तो दिन रात उससे करामत का जहूर हो, लेकिन वो उसको छुपाता है, जाहिर नहीं करता। चार चीजें हमने आपको बताई ना, पांचवी चीज भी बता दूं, वो चार पता नहीं आपको याद है या नहीं, वो मैं आखिर में पूछूंगा। पांचवी अलामत यह है वली की, दावा नहीं करता, दावा नहीं। आजकल आप देखें सोशल मीडिया पर दावा कर रहे हैं, हमारे पास आओ हम फूंक मारेंगे सही हो जाएगा, हम इलाज करेंगे सही हो जाएगा, दावा। तरीकत में दावा है ही नहीं, दावा नहीं है। करके दिखा दिया, दावा नहीं किया, कमाल तो ये है ना, करके बता दिया दावा नहीं किया, और करने के बाद भी ऐलान नहीं किया कि हमने ये कर दिया। सुल्तानुल हिंद गरीब नवाज ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरी नव्वर अल्लाह मरकदहु, एक औरत का इकलौता बेटा, उसे कोतवाल ने कत्ल कर दिया जुल्मन, उसकी लाश पड़ी, आ गई रोती हुई, कहाँ है वो फकीर जो मजलूमों की दादरसी करता है, जो यतीमों के सर पे हाथ रखता है, जो फकीरों का मददगार है, कहाँ है वो? ख्वाजा साहब इबादत में मसरूफ हैं, मुरीदीन ने कहा हजरत इबादत कर रहे हैं, बैठ गई रो रही। आप हुजरे से निकले, फरमाए क्या है? हुजूर एक आई है मजलूम फरियाद लेकर। क्या फरियाद है? क्या मेरे बेटे को जिंदा कर दे, उसको जुल्मन बगैर किसी कसूर के कोतवाल ने हिंदू ने कत्ल कर दिया। फरमाए जिंदा या मुर्दा करना ये अल्लाह का काम है, मैं तो एक गुनाहगार हूं, मैं क्या कर सकता? नहीं, मैं आपसे उम्मीद लेकर आई हूं आप जिंदा करेंगे। तो भाई ये मेरा काम नहीं है, जिंदगी मौत अल्लाह के इख्तियार में, उसकी मौत आई चला गया, कहा नहीं मैं तो लेकर जाऊं। आप इतने बड़े अल्लाह के वली, मैं आपके दर से खाली नहीं जाऊंगी। रो रही है, बेचैन हो रही है, बेकरार हो रही। असर का वक्त था, पहले कोशिश की कि किसी तरह ये चली जाए, लेकिन उसकी बेचैनी बेकरारी हद से ज्यादा बढ़ गई, गिरिया जारी कर रही है, रो रही, किसी तरह मेरा इकलौता बेटा इसे जिंदा कर। आपने तवक्कुफ फरमाया, खामोशी अख्तियार फरमाई, कहाँ है? क्या वो कोतवाल का वो जो उसका वहां उसकी जगह है, वहां उसकी लाश पड़ी। फरमाया चलो سلطان الہند غریب نواز اپنے مریدین کے ساتھ وہاں آئے، مرید سے کہا اذان دو، اس نے اذان دی، با جماعت عصر کی نماز آپ نے پڑھائی وہیں، اور اس کے بعد دعا کے لیے ہاتھ اٹھائے، اے الہ العالمین میں نے کبھی نہیں کہا کہ میں مردے کو زندہ کر سکتا ہوں، یہ صرف تیرا کام ہے، تیرے دست قدرت میں ہے، تیرا اختیار، زندگی اور موت صرف تیرے اختیار میں، لیکن یہ مجھ سے امید لے کر آئی ہے اور قوی امید کر رہی ہے کہ میں زندہ کر دوں، جبکہ میں کہہ چکا ہوں میں نہیں کر سکتا، اگر تو کرم فرما دے تو تو زندہ کر دے، تو اگر کرم فرما دے، تیرے ہاتھ میں سب کچھ ہے، مالک مختار ہیں، خالق کائنات ہیں، جو چاہے کر سکتا ہے، اور میرا ایمان یہ کہتا ہے کہ آپ کو پتہ چل گیا ہوگا کہ میری دعا قبول ہو گئی، بس یہ دعا فرمائی، چہرے مبارک پر ہاتھ پھیرے اور اس کی لاش کے پاس آئے، کندھے سے پکڑ کر اٹھایا، فرمایا پڑھ لا الہ الا اللہ محمد الرسول اللہ، کلمہ پڑھتا ہوا کھڑا ہو، وہ خوشی سے پاگل ہو گئی، بیٹے کا منہ چوم رہی ہے، کبھی اس کو سینے سے لگا رہی ہے، کبھی کچھ کر رہی ہے، حضرت کے قدموں پہ گری، آپ وہاں سے سیدھے چلے اور خانقاہ میں آ گئے، مریدین خوش ہو گئے، ہمارے پیر نے ایک بڑے کارنامہ انجام دیا، کرامت، ایک مردے کو زندہ کر دیا، اب حضرت وہاں بیٹھیں گے اور بتائیں گے دیکھو میں نے مردے کو زندہ کیا، لیکن جب حضرت خانقاہ میں آئے سیدھے اپنے حجرے میں اور دروازہ بند، مریدین نے کہا یہ کیا ہوا، اور اتنا بڑا کام اور کسی سے کہا بھی نہیں، مغرب کی اذان ہوئی، حجرہ مبارک کا دروازہ کھلتا ہے، سلطان الہند غریب نواز باہر تشریف لائے، مصلی امامت پر نماز پڑھائی اور پھر اندر، پھر دروازہ بند، عشاء میں بھی اسی طرح ہوا، پھر چلے گئے، اب یہ بے چین کہ ہم بتائیں سب کو کہ اتنا بڑا کام ہو گیا، فجر کے وقت اذان کے وقت دروازہ کھلا، سلطان الہند غریب نواز تشریف لائے، خود امامت فرمائی اور فجر کے بعد پھر بیٹھے، اب مریدین خوش ہوئے، اب حضرت سب کو بتائیں گے کہ دیکھو میں نے یہ کام کیا ہے، میں نے ایک مردے کو زندہ کیا، میں نے بڑا کمال کیا، لیکن زبان مبارک سے کیا نکلا، سلطان الہند غریب نواز نے اتنی بڑی کرامت دکھانے کے بعد بھی کیا فرمایا، صرف یہ فرمایا لوگوں سنو، جو کچھ کل ہوا اس میں اس فقیر کا کوئی اختیار نہیں تھا، یہ صرف میرے رب کا کرم تھا، میرا کچھ اس میں اختیار نہیں، میں نے کچھ نہیں کیا، یہ صرف میرے رب کا کرم تھا، بس جو کچھ ہوا یہ اس کا فضل ہے، اس کی مہربانی، اس کا کرم، یہ کہا اور حجرے میں تشریف لے، یہ تھے وہ نفوس قدسیہ جو بیٹھتے زمین پر تھے اور نگاہ ان کی لوح محفوظ پر ہوتی تھی، یہاں بیٹھ کر آسمانی فیصلوں کو پڑھتے بھی تھے اور لوگوں کو بتاتے بھی تھے، زمین پر بیٹھ کر رب سے قریب تھے، اور آج لوگ چاند پر جانے کے بعد بھی رب سے دور، چاند پہ گئے نا، پہنچ گئے، ہم پہنچ گئے، بڑی کامیابی مل گئی، کیا لے کر آئے، مٹی، پتھر، یہاں پتھر کم تھے کیا جو وہاں سے لیا ہے، یہاں پہلے ہی بہت پتھر تھے، وہاں سے لے کر آئے، یہ چاند کی مٹی ہے، اچھا چاند پہ پہنچ گئے، رب کے قریب پہنچ گئے، رب ملا نہیں، کافر کے کافر گئے، کافر ہی آئے، گمراہ گئے، گمراہ ہی آئے، اور ہمارے بزرگوں کی شان دیکھو، بیٹھے زمین پر ہیں، تعلق رب سے، وہ یہاں بیٹھ کر رب سے قریب، تم وہاں جا کر بھی رب سے دور، تو کامیاب تم ہو کیا، کامیاب یہ ہیں، زبان سے کچھ نہیں کہا، صرف یہ کہا جو کچھ ہوا محض اللہ کا کرم، کہنے کا مطلب یہ ہے کہ روحانیت میں دعویٰ نہیں ہے، اگر کوئی دعویٰ کرے کہ میں یہ کر سکتا ہوں، سمجھ لو اس کا روحانیت سے کوئی تعلق نہیں، سوشل میڈیا پہ چل رہا ہے ہم سے دم کراؤ فاتح، ہم سے علاج کراؤ، ہم فائدہ دیں، ہم سے علاج، بزرگوں نے کبھی دعویٰ نہیں کیا، جو آیا کر کے دکھا دیا لیکن دعویٰ نہیں کیا، اور کرنے کے بعد بھی نہیں کہا کہ ہم نے کیا ہی نہیں، یہ تو اللہ کا کرم ہے، اس سے کرم سے ہو، تو یہ ہے ولی کی پہچان، اب اگر میں پوچھوں تو پتہ نہیں کسی کو یاد ہو یا نہ ہو، چلو پوچھ لیتے، پہلی نشانی کیا ہے، شریعت پر استقامت، چلو پہلی نشانی تو یاد، دوسری نشانی، ہاں چہرے دیکھو تو اللہ یاد ہے، تیسری نشانی، ہاں صحبت میں بیٹھو تو دنیا دور ہو جائے، رب قریب ہو جائے، ذہن سے دنیاوی خیالات نکل جائیں، اور چوتھی، چوتھی فراست ہی، بڑی زبردست فراست ہے آپ لوگوں کی ماشاءاللہ، تو پھر پانچواں یہ ہوا کہ دعویٰ نہ کرے، اس کا مطلب ہے پانچ نشانیاں ہو گئیں، ٹھیک ہے نا، تو اب آپ اس کسوٹی پر آپ دیکھ لیں जो भी ऐसा आपको मिले, आप ये कसौटी है, ये अलामत हैं, इस पर आप देखें, अगर इन अलामत पर पूरा उतरता है तब अल्लाह का वली है, और नहीं तो वली नहीं। या तो ऐसे, वो तो खुद कहते हैं हम वली हैं, आओ हमारे पास, हम वली हैं, और जो होता है वो कहते ही नहीं, और वो दावा भी नहीं करता, वो करके दिखा देता। जितने बुजुर्गान थी ना, आप देखें कैसे कैसे लोग यहीं पर इसी दरगाह में कैसे कैसे मरीज आए और सेहतयाब होकर चले गए, लेकिन क़िबला वालिद मोहतरम ने दावा नहीं किया कि हमने सही किया है। हाँ, अल्लाह का करम था, हो गया, उसकी मेहरबानी। ये है अल्लाह के वली। तो इसलिए हमने इस चीज़ को अपना उनवाने सुखन इसलिए बनाया कि आजकल ये बहुत ज़्यादा ये चीज़ चल रही है। तो हमें सबसे पहले ये देखना चाहिए कि अगर कोई आदमी दावा कर रहा है और शरीयत के ख़िलाफ़ अमल कर रहा है, और फिर वो कहता है कि मैं रूहानियत में मकाम रखता हूँ, या मैं ये करता हूँ, मैं वो करता हूँ, समझ लो वो पक्का शैतान है, उसका रूहानियत से कोई ताल्लुक़ नहीं, उसका तसव्वुफ से ताल्लुक है ही नहीं। जब शरीयत नहीं तो तरीक़त कैसे? पहले शरीयत है, फिर तरीक़त है, फिर मारिफत है, फिर हकीकत है, तो इतनी आगे कहाँ जाएगा? जब पहली सीढ़ी पर नहीं चला तो आगे चढ़ेगा कैसे? तो सबसे पहले शरीयत पर इस्तेकामत के साथ अमल हो, और हमारे पास बुजुर्गान दीन की कसौटी मौजूद है। गौसे आज़म से लेकर हमारे पीर मुर्शिद अशरफुल मशाइख रहमतुल्लाह अलैह तक एक पूरी एक चैन है, एक लाइन है, और ये सब अपनी रूहानियत के साथ आज भी ये चमक रहे हैं, उनके चेहरे चमक रहे हैं, उनके नाम चमक रहे हैं, और वो हमें बता रहे हैं कि देखो जैसा हमने किया ऐसा तुम करो तब कामयाब हो, और अगर उसके खिलाफ करोगे तो कभी कामयाब नहीं हो सकते। इन तमाम चीज़ों को अपने जहन में रखिए। जो बुजुर्गान दीन औलिया कामिलीन ने किया वही कीजिए। सबसे पहले शरीयत पर अमल कीजिए, नमाजों की 5 वक्त पाबंदी कीजिए, हुकूकुल्लाह हुकूकुल इबाद को अदा कीजिए, उसके बाद औराद वज़ाइफ जो आपको बताए गए हैं उसकी पाबंदी कीजिए, और फिर कोशिश कीजिए कि कोई मकाम कोई मरतबा अल्लाह तबारक व ताला अता फरमा दे। बल्कि मैं तो यहाँ तक कहता हूँ कि जिसको जो कुछ मिलना था वो मिल चुका, हमारा काम ये है और हमारा मकाम ये है कि अगर हम उनके कदमों तक भी पहुँच जाएँ तो यही हमारी कामयाबी। मकामात मिलना तो बहुत दूर की बात है, मकामात मिलना बहुत दूर की बात है, उन जैसी इबादत हम नहीं कर सकते, उन जैसी रियाजत हम नहीं कर सकते, उन जैसा तकवा परहेजगारी तहारत पाकिजगी ये हम नहीं कर सकते। हम सिर्फ उनके कदमों तक पहुंच जाएं, यही हमारी मेराज और यही हमारी कामयाबी। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हम सब के सगीरा व कबीरा गुनाहों को माफ़ करे। या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह हम सबको नेक आमाल की तौफीक अता फरमा। ए इलाहुल आलमीन, ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत के लिए हाजिर हुए, मौला इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमा, इनके रोज़गार में तरक्की अता फरमा, इनकी ज़ाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाहु व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीन आमनू सल्लु अलैहि व सल्लिमु तस्लीमा। अल्लाहुम्मा सल्लि अला सय्यिदना मौलाना मुहम्मद व अला आलि सय्यिदना मौलाना मुहम्मद सलातन दाइमतन बिदवामिल मलिकिल हय्यिल क़य्यूम। سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।